check. Left channel. Left channel. Left channel.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں آپ کی میزبان شہناز نفیس، اور اس پروگرام کے پروڈیوسر ہیں اسور امام. اور سامعین، ہمارے آج کے موضوعات میں شامل ہیں پاکستان کا ملک کے مختلف حصوں میں دہشت گرد تنظیموں کے خلاف کارروائی کا دعویٰ. ہمارا آج کا دوسرا موضوع ہوگا پاک بھارت تعلقات، ٹریک ٹو ڈپلومیسی، اور سعودی وزیر خارجہ عادل الجبیر کا کے دورے کی اہمیت موجودہ صورتحال میں، اس پہ ہم بات کریں گے. اور آخر میں خیبر پختونخوا کے علاقے کوہستان کے ایک مشہور ویڈیو سکینڈل کے واحد مدعی اور مرکزی گواہ افضل کوہستانی کے قتل پر بات کریں گے. ہمارا ٹول فری نمبر جس پہ کال کر کے آپ ہمارے پروگرام میں شرکت کر سکتے ہیں اور ہمارے مہمانوں سے کوسچن کر سکتے ہیں، وہ ہے 0800-777-7789. نمبر ایک دفعہ پھر 0800-777-789 پہ کال کر کے آپ ہمارے پروگرام میں شامل ہو سکتے ہیں. پروگرام کے پہلے موضوع میں ہمارے ساتھ اینالسٹ میں شامل ہیں سینئر صحافی اور اینکر پرسن طارق محمود صاحب، جو اس وقت لائن پہ ہیں، خوش آمدید ان کو کہتے ہیں. ہمارے ساتھ ہیں پاکستان ہی سے ایک دفاعی تجزیہ نگار بریگیڈیئر عمران ملک صاحب، ان کو بھی خوش آمدید. اور ہمیں کچھ دیر میں جوائن کریں گے ایک انڈین خالد فاروقی صاحب، سینئر صحافی تجزیہ کار ہیں معروف، برسل سے ہمیں جوائن کر رہے ہیں. اور کچھ دیر میں ایک انڈین اینالسٹ جو ہیں وہ بھی ہمارے ساتھ ہوں گے. اور طارق محمود صاحب، آپ سے ہم آغاز کرنا چاہیں گے. یہ جو خبریں آ رہی ہیں کہ پاکستان جو ہے وہ اس نے ملک کے مختلف حصوں میں دہشت گرد تنظیموں کے خلاف کارروائی جو ہے شروع کی ہے، سب سے پہلے تو یہ بتائیے گا کہ یہ کارروائیاں کہاں کہاں پہ ہو رہی ہے، اور ابھی تک کیا جو اپڈیٹس ہیں وہ کیا ہیں، کیا کچھ ہوا ہے؟ اور یہ کہ گزشتہ اگر ہم دیکھیں حکومتیں جو ہیں وہ بھی اس طرح کی کارروائیوں کا دعویٰ کر چکی ہے، اس وقت پی ٹی آئی حکومت جو ہے ان کا طریقہ کار کتنا مختلف ہے، کتنی کامیابی ان کو اس میں ہو رہی ہے؟
جی بہت شکریہ آپ کا شنز. جہاں تک کارروائیوں کا تعلق ہے تو یہ ملک بھر میں کارروائیاں ہو رہی ہیں، اور وزارت داخلہ اس حوالے سے اپڈیٹ بھی کر رہا ہے. اور گزشتہ دو روز کے دوران کوئی لگ بھگ 190 سے زائد جو مدارس اور مساجد ہیں وہ سرکاری تحویل میں لیے گئے ہیں. اسی طریقے سے اسکول، ڈسپنسریز اور ہاسپٹلز جو تھے وہ بھی سرکاری تحویل میں لیے گئے ہیں. اور اس میں جو کچھ دن قبل جس طرح سے جیش محمد کے مرکز کو بہاولپور میں تحویل میں لیا گیا تھا، بالکل اسی طریقے سے جماعت الدعویٰ کا جو مرکز لاہور میں ہے جامعہ قادسیہ، اسے بھی آج سرکاری تحویل میں لے لیا گیا ہے. اور اسی طریقے سے مختلف علاقے، چاہے وہ سندھ ہوں، چاہے پنجاب ہوں، خیبر پختونخوا اور بلوچستان، یہ ہو رہا ہے کہ محکمہ اوقاف اور صوبائی حکومتیں جو ہیں اور ضلعی انتظامیہ وہاں کا کنٹرول سنبھال رہی ہیں، اور ان کی کاروائیاں جو ہے مسلسل جاری ہیں، جس سے میڈیا نمائندگان کو بھی آگاہ کیا جا رہا ہے. جہاں تک آپ کا
جی بات جاری رکھیں،
اب سے کچھ دیر قبل ایک اعلیٰ سطح کا اجلاس ہوا ہے اسلام آباد میں، جو وفاقی وزیر خزانہ ہیں ان کی سربراہی میں، جس میں اسٹیٹ بینک، ایس سی سی پی، نیکٹا، ایف بی آر، کسٹم انٹیلیجنس اور وزارت خارجہ کے نمائندے شامل تھے، اور جس میں یہ بریفنگ دی گئی ہے نیکٹا کی جانب سے کہ اب تک کیا کارروائی کی گئی ہے. ایف اے ٹی ایف کے حوالے سے جس ڈپارٹمنٹ کے ذمے جو کام تھا، اسٹیٹ بینک کے ذمے، ایس سی سی پی کے ذمے، ایف بی آر کے ذمے، سب نے اپنی رپورٹ اس اجلاس میں پیش کی ہے، اور یہ طے پایا ہے کہ اس حوالے سے ایک جامع رپورٹ بنا کر جو ایف اے ٹی ایف کے حکام ہیں ان کو یہ رپورٹ بھیجی جائے گی کہ پاکستان جو ان کے خدشات ہیں اور جو ریزرویشنز ہیں اور جو بالخصوص 16 نکاتی ترجیحی پوائنٹس ہیں، اس کے اوپر پاکستان کی جانب سے جو اقدامات کیے جا رہے ہیں اس کے بارے میں باضابطہ طور پر آگاہ کیا جائے گا.
تو موجودہ جس طرح میں نے کہا کہ حکومتیں بھی اس طرح کی کاروائیاں جو ہیں وہ کر چکی ہیں، اب اس وقت مختلف آپ ادھر موجود ہیں، کیا آپ کو نظر آ رہا ہے؟
دیکھیں، مختلف یہ ہے کہ کبھی بھی اس طرح کی صورتحال نہیں ہوئی کہ آپ کے پاس جو ہے کوئی آپشن نہ ہو. जो भारत की जानिब से जो सूरत हाल बॉर्डर पे हमारे सामने आई और फिर जो FATF, ये दो बड़े बुनियादी मसाइल थे जो पाकिस्तान के सर पर लटक रहे थे। जो भारत की सूरत हाल हुई उस पर पाकिस्तान को जो आलमी सतह है वहां से उस तरह का मसबत जवाब नहीं मिला जिसकी वो तवक्को कर रहे थे, और बिलखसूस जो दोस्त ममालिक हैं जिन्हें पाकिस्तान अपना दोस्त समझता है सऊदी अरब और चीन की जानिब से। हत्या के जो वजारत खारजा के जराए हैं वो हमें बता रहे हैं कि इब्तदाई तौर पर जब पाकिस्तान ने सऊदी हुकाम से राबता किया और पाक भारत कशीदगी को कम करवाने में रोल प्ले करने के लिए उनसे दरख्वास्त की तो सऊदी हुकूमत की जानिब से पहले ये शर्त रखी गई कि पाकिस्तान दहशतगर्दी के हवाले से और दहशतगर्द तंजीमों के हवाले से कुछ इकदाम करे तो उसके बाद सऊदी अरब जो है अपना किरदार अदा करेगा। और यही आपने देखा होगा कि दो मरतबा अनाउंसमेंट हुई कि सऊदी वजीर खारजा पाकिस्तान आ रहे हैं, कुछ महमूद कुरैशी ने अनाउंसमेंट की और उसके बाद वो वजीर खारजा का दौरा मुलतवी हुआ, और आज सऊदी वजीर खारजा उस वक्त पहुंचे हैं जब पाकिस्तान ने दहशतगर्द तंजीमों और उनके जो इदारे हैं उनके खिलाफ अमली इकदाम किए हैं, उनका कंट्रोल संभाला है और ये मैसेज दिया है कि अब इन लोगों के लिए कोई गुंजाइश नहीं है। तो दो तरह के मामलात हैं, एक पाक भारत कशीदगी के तनाजुर में और दूसरा जो FATF की जो शराइत हैं जिसके लिए अब हमारे पास वक्त नहीं बचा है। तो मैं समझता हूँ फर्क यह है कि अब पानी इतना सर से गुजर चुका है कि पाकिस्तान के पास इसके अलावा कोई और ऑप्शन मौजूद नहीं है कि वो इन तंजीमों के खिलाफ और इन मराकज के खिलाफ जो है वो फैसला कुन कार्रवाई करे।
जी बहुत शुक्रिया आपका तारिक महमूद साहब हमें टाइम देने का, थैंक यू सो मच। ब्रिगेडियर इमरान मलिक साहब बताया जा रहा है आप भी हमारे साथ हैं। आज हमें जिस तरह तारिक महमूद साहब ने बताया है कि बैरूनी दबाव था पाकिस्तान के ऊपर कि वो अपनी अपने मुल्क के अंदर जो मुबैना दहशतगर्द तंजीमें हैं उनके खिलाफ कार्रवाई करें, लेकिन आज पाकिस्तान की जानिब से एक बयान आया है हुकूमत की तरफ से और उन्होंने कहा है कि ये एक्शन जो नेशनल एक्शन प्लान है ये उसका हिस्सा था और उन पर ये किसी ये कार्रवाइयाँ जो हैं किसी बैरूनी दबाव में नहीं की जा रही है। आप इस बारे में क्या कहना चाहेंगे?
मेरी बहुत नवाजिश की आपने प्रोग्राम में शामिल किया। मेरे ख्याल में जो पाकिस्तान ने अभी ये कार्रवाई शुरू की है इंटरनेशनल स्ट्राइक डॉग ऑर्गेनाइजेशन के खिलाफ उसके मेरे नजदीक के तीन बहुत क्या कहना चाहिए कि वाजे कंपल्शन बनते हैं पाकिस्तान के लिए। सबसे पहली कंपल्शन तो यह है कि पाकिस्तान इस वक्त अपने आप को एक इकोनॉमिक टेक ऑफ पॉइंट पे समझता है, उसका जो इकोनॉमिक फ्यूचर जो है वो बेहतर होता हुआ नजर आ रहा है CPEC की वजह से और फिर जो इन्वेस्टमेंट आई हैं सऊदी अरेबिया से UAE से और उनकी वजह से और जगहों से भी इन्वेस्टमेंट आ सकती है। तो पाकिस्तान की एक इकोनॉमी जो है जो बेहतरी की तरफ जा सकती है जा रही है और उसका जो एक इकोनॉमिक बूम है उसका उसके आसार नजर आ रहे हैं। तो पाकिस्तान किसी भी तरह से ये नहीं चाहेगा तो उसका ये जो इकोनॉमिक जो इम्प्रूवमेंट हो रही है उसकी इकोनॉमिक सिचुएशन में वो किसी भी तरह से खतरे में आ जाए, और उसके लिए सबसे बड़ा खतरा ये है कि अगर पाकिस्तान और हिंदुस्तान एक वॉर लाइक सिचुएशन में हो या एक वॉर हिस्टीरिया हो जिसकी वजह से इन्वेस्टर जो है वो भाग जाए डर कर भाग जाए, एक की वजह ये कंपल्शन पाकिस्तान की ये हो सकती है। दूसरी है कि पाकिस्तान इस वक्त अपने आप को एक रिस्पॉन्सिबल मेंबर ऑफ द इंटरनेशनल कम्युनिटी के तौर पर अपडेट करना चाहता है और उनके उस हिसाब से वो ये कर चाह रहा है कि जो भी इंटरनेशनल कम्युनिटी के उनके जो फियर्स हैं या उनके जो कंसर्न हैं उनको एड्रेस किया जाए और ताकि पाकिस्तान की जो परसेप्शन जो पाकिस्तान के यहाँ इमेज जो बना हुआ है इंडियन प्रोपेगेंडा की वजह से वो उससे बेहतर किया जा सके, उसको न्यूट्रलाइज करके एक ट्रू इमेज ऑफ पाकिस्तान को पेश किया जाए। और तीसरी कंपल्शन मुझे लगती है FATF की, और FATF ने पाकिस्तान को भी तक ग्रेजेट पर रखा हुआ है और आई थिंक जून और सितंबर में शायद जो उनके इजलास और होने हैं तो पाकिस्तान ठीक कर रहा है बिल्कुल कि वो इजलास में जाने से पहले वो तमाम कंडीशन कंप्लीट कर रहा है जो उनकी रिक्वायरमेंट है ताकि पाकिस्तान जैसे मैंने पहले कहा कि ना सिर्फ ये इंटरनेशनल ऑर्गेनाइजेशन के साथ भी उसके ताल्लुक ठीक हो मगर इंटरनेशनल कम्युनिटी जो है वो इसको एक एज ए रिस्पॉन्सिबल मेंबर एक्सेप्ट करे। अगर आप इजाजत दें तो मैं यहाँ पे एक बात और करना चाहता हूँ।
जी
वो ये
اگر ریلیونٹ نہیں ہے بریگیڈیئر صاحب تو میں واپس آپ کی طرف آتی ہوں, آپ پلیز ہمارے ساتھ رہیے. دوبارہ جو میں جاننا چاہ رہی تھی وہ آپ نے ہمیں بتا دیا, واپس آپ کی جانب آؤں گی. ونود شرما جی جو ہے انہوں نے ہمیں جوائن کیا ہے بھارت سے, سینئر صحافی اور تجزیہ کار ہے, ان سے ہم یہ جاننا چاہیں گے. ونود شرما جی ویلکم ٹو دا شو, اور یہ بتائیے گا کہ بھارت کی طرف سے بارہا یہ الزامات پاکستان پر لگتے رہے ہیں کہ وہاں کچھ دہشت گرد تنظیمیں ہیں بھارت کے خلاف وہ کاروائی کرتی رہی ہیں, اب جبکہ پاکستان جو ہے انہوں نے ان تنظیموں کے خلاف کریک ڈاؤن جو ہے وہ شروع کیا ہے. آج بھی صوبہ سندھ جو ہے وہاں کچھ سکولز اور ہاسپٹلز جو ہیں جو کالعدم تنظیموں کے زیر انتظام چل رہے تھے ان کو حکومت نے اپنی تحویل میں لیا ہے. تو بھارت ان اقدامات سے کہاں تک مطمئن نظر آتا ہے؟
دیکھیے ایسا ہے کہ پہلے بھی بہت بار ایسا ایکشن لیا گیا ہے کہ کچھ لوگوں کو ڈیٹین کیا گیا, ان پہ پرتیبند لگایا, ان پہ بین لگایا, لیکن اس کے بعد بزنس ایز یوزول تھا. تو میں سمجھتا ہوں کہ پیش رفت جو ہے وہ بڑی مضبوط کرنی پڑے گی پاکستان کو, کیونکہ آج کے دن بھارت کے اندر جو ماحول ہے, جو عوام کا موڈ ہے, اور یہاں پر جو سیاستدان ہیں ان کا جو موڈ ہے, اس کے چلتے یہ لگتا ہے کہ ایک بڑا خطرہ تو ٹل گیا ہے کہ ہم لوگ شاید جنگ کی طرف جا رہے تھے, وہ خطرہ ٹل گیا ہے آج کے دن فوری طور پہ ٹلا ہے. لیکن اس کو ایک پرماننٹ پیس بنانے کے لیے اور بھارت کو مطمئن کرنے کے لیے میں سمجھتا ہوں کہ عمران خان صاحب کی سرکار کو بہت تیرے ایسے قدم اٹھانے پڑیں گے جس سے ان کو سب سے پہلے تو انٹرنیشنل کمیونٹی کا ایک سپورٹ ملے, ایک انڈورسمنٹ ملے کہ وہ پختہ کام کر رہے ہیں. کیونکہ یہاں پر جو عام رائے ہے بھارت میں وہ یہ ہے کہ یہ جو تنظیمیں ہیں ان پر کنٹرول یا تو پاکستان کی سرکار کرنا نہیں چاہتی یا کرنے کے قابل نہیں ہے. معاف کی جگہ اس شبد کا استعمال کر رہا ہوں میں, کیونکہ ان لوگوں کا استعمال بہت سے جو فورن پالیسی میں جو ٹیررزم کو ایک انسٹرومنٹ بنایا, ایک پروکسی وار جو انڈیا کے خلاف چل رہی ہے کافی عرصے سے, تو ان کو جب آپ خود کسی تنظیم کو کریٹ کرتے ہیں یا اس کو اس کی کارکردگی کو کی نظر اندازی کرتے ہیں تو ان تنظیموں کے حوصلے بلند ہو جاتے ہیں. اور ان تنظیموں کی جڑیں جو ہیں وہاں کے معاشرے میں بہت ڈیپ ہیں, انہوں نے بہت سے کام وہاں کے معاشرے کے مفاد کے لیے بھی کیے ہیں, اور اس لیے ان لوگوں سے نجات پانا اتنا آسان شاید نہ ہو پاکستان سرکار کے لیے, یا پھر اگر ہو بھی تو اس کو انجام تک پہنچانے میں دیر لگے یہ مانا جاتا ہے یہاں پر.
ٹھیک,
کیونکہ بہت بار پہلے یہ دیکھا گیا ہے کہ دو قدم آگے لیتی ہے سرکار اور پھر تین قدم پیچھے لیتی ہے پاکستان کی سرکار. میں یہ اپنے ایکسپیرینس سے اور اپنے انالیسس سے آپ سے بات کر رہا ہوں, میں اپنی سرکار کے بہاف پہ بات تو نہیں کر رہا, لیکن میرا یہ ماننا ہے کہ کوئی بھی سرکار جو آج کے دن اگر پاکستان کے ساتھ پیس انیشیٹو لے گی تو وہ سرکار کو سب سے پہلے یہاں پر عوام کو مطمئن کرنا پڑے گا کہ بھائی اس بار جو پاکستان جو ہے وہ سنجیدہ ہے اور یہ اس بار وہ مضبوطی سے قدم اٹھا رہا ہے ان تنظیموں کے خلاف. تو اس لیے یہ معاملہ پیچیدہ ہے اور یہ کتنی جلدی سلجھے گا مجھے تو نہیں پتا, لیکن سلجھا ہے, جتنا جلدی سلجھے اتنا اچھا ہے. کیونکہ دیکھیے یہ لوگ تنظیمیں جو ہیں اگر یہاں پر قتل و غارت کریں گی انڈیا میں دوبارہ تو پھر مجھے نہیں پتا کہ
ओके
उसका अंजाम
आपकी
क्या
जो
होगा।
गुफ्तगू है, दो क्वेश्चंस उससे सामने आए हैं. एक तो ब्रिगेडियर साहब से मैं जानना चाहूंगी और दूसरा क्वेश्चन जो है हमारे पास सीनियर साहब ही हैं तारिक महमूद साहब, उनके उनसे करना चाहूंगी. एक तो ब्रिगेडियर साहब एक बहुत ही अहम पॉइंट उन्होंने ये उठाया है और हमने भी वैसे ये देखा है, माजी में देख चुके हैं कि फॉर एग्जाम्पल जमात उद्दावा जो है उसके जो अमीर हैं हाफिज सईद, हमने देखा कि उनको कई दफा गिरफ्तार या नजरबंद किया गया लेकिन बाद में उन्हें फिर रिहा कर दिया जाता है. इसके अलावा अगर हम देखें जैश ए मोहम्मद जो है उन पर पाबंदी 2002 में भी लगा दी गई थी. इस वक्त क्या गारंटी है कि कार्रवाई जो है वो भरपूर और नतीजा खेज होगी? ब्रिगेडियर साहब
हमें सबसे पहले जो बात देखनी चाहिए, तो जो बातें पहले भी करना चाह रहे थे, मैं आपके सवाल पे ही आता हूँ. मैं एक थोड़ा मौका दीजिए एक बात कहने का.
जी
देखिए, जब तक आप एक जस्ट फेयर और अनबायस्ड इंटरनेशनल ऑर्डर नहीं लाएंगे इंटरनेशनल सोसाइटी में या कम्युनिटी में, ये तमाम मामला कभी भी ठीक नहीं होंगे. पाकिस्तान को हमेशा सिंगल आउट किया गया कि पाकिस्तान की जो नॉन स्टेट एक्टर्स हैं वो हिंदुस्तान में जाके कार्रवाइयां करते हैं, जो कि कोई भी उनको सपोर्ट नहीं करते हैं, मतलब एक्शन को सपोर्ट नहीं करते. मगर जो नॉन स्टेट एक्टर्स अफगानिस्तान से और ईरान से पाकिस्तान के खिलाफ कार्रवाइयां कर रहे हैं उसका जिक्र तक नहीं. तहरीक तालिबान पाकिस्तान, इस्लामिक स्टेट, जमात उल अहरार, इसको कौन सपोर्ट कर रहे हैं? एनडीए और रॉ सपोर्ट कर रहे हैं वहां पे अफगानिस्तान से, हिंदुस्तान की सपोर्ट है इनको. ईरान से कुलभूषण यादव जो है वो चाह बाहर से आके पाकिस्तान के टेररिस्ट कार्रवाइयां करते हैं, वो इंडियन सर्विंग नेवल ऑफिसर है, उसकी कोई बात नहीं कर रहे. फिर डीएलए जो चाइनीज कॉन्सुलेट के ऊपर हमला करती है, उसका जो जो मेन कैरेक्टर है वो न्यू दिल्ली में हॉस्पिटल में पड़ा इलाज करवा रहे हैं, उसका कोई जिक्र नहीं है. वन साइडेड जब तक बात रहेगी मेरे ख्याल में ये किसी भी तौर पर ये बात पाया तो पूरी तक नहीं पहुंचेगी. तो ये इंटरनेशनल कम्युनिटी के ऊपर लाजिम है कि वो जब भी बात करें ऐसी, अगर वो पाकिस्तान के जो नॉन स्टेट एक्टर्स हैं समझते हैं कि वो गलत हैं, जैसे आपने सवाल किया हाफिज सईद का और जैश मोहम्मद का, तो उनका सिर्फ एक इशू है कि आप ऐसा सॉलिड एविडेंस दें जो कि कोर्ट ऑफ लॉ की स्क्रूटनी को बर्दाश्त कर सके और कोर्ट ऑफ लॉ में प्रूव हो सके. आज तक कोई ऐसा इन्होंने एविडेंस दिया नहीं है. अभी भी जैश मोहम्मद के ये जो डोजियर दिया है उसमें नाम दिए हैं, एविडेंस कोई नहीं. और पाकिस्तान ने उनको तो पकड़ा भी है तो वो प्रोटेक्टिव कस्टडी में है, दे आर नॉट जिसको क्या कहते हैं गिरफ्तार नहीं है वो उस तरह से. वो प्रोटेक्टिव कस्टडी में है, उनके ऊपर इंक्वायरी हो रही है, उनके ऊपर इन्वेस्टिगेशन हो रही है और जो जो उनने जिसके ऊपर इल्जाम साबित हो जाएगा उसके ऊपर आज बाकी सजा मिलेगी. तो जो बात की तीसरी बात ये है कि पाकिस्तान को इल्जाम लगा रही है, पुलवामा फॉर एग्जाम्पल, भाई आपकी 7 लाख फौज इनकी बैठी हुई है कश्मीर के अंदर, सारे फेंसिंग हुई वहां पर, तमाम जो लेटेस्ट डिवाइसेज हैं टेक्निकल डिवाइसेज हैं जो कि रात के वक्त की मूवमेंट को वो पकड़ लेते हैं, इनको भी डिटेक्ट कर लेते हैं, इनके ऑडियो डिवाइसेज हैं जो कदम की चाप को भी सुन लेते हैं रात के वक्त, कैसे मुमकिन है ये? आप ये देखिए कि अलकायदा फॉर एग्जाम्पल वो है, अलकायदा इन पेनिनसुला भी है, इन इराक भी है, इन अफगानिस्तान भी है, उसके एलिमेंट्स पाकिस्तान में भी है, हिंदुस्तान में भी. आईएस को आप लीजिए, सीरिया में है, इराक में है, अफगानिस्तान में है, सो कॉल्ड खोरासान में है, पाकिस्तान में उसके स्लीपर सेल्स हैं, हो सकते हैं हिंदुस्तान में भी हो.
सही.
अब कोई एक सेक्शन कहीं पे भी काम करे तो आप किसको बोले भी इल्जाम ठहराएंगे? इसी तरह से मैं ये समझता हूँ कि पुलवामा का जो काम हुआ है वो इंडिजिनस है. जैश ए मोहम्मद बेशक पाकिस्तान की एक की ऑर्गेनाइजेशन जो कि बैंड है, जिसने जो काम किया है वो इंडिजिनस फैक्शन है कश्मीर के अंदर, इंडिजिनस लोगों ने किया है और उन्हीं का ये किया जा रहा है सारा. वरना 360 kg एक्सप्लोजिव उनके पास कहाँ से आया? इसका जवाब किसी के पास नहीं है।
बिल्कुल, इस पे हम जी ब्रिगेडियर साहब बहुत सारे क्वेश्चंस हैं आपसे जी, इतफाक करते हैं कि उसके जवाबात भी नहीं आए। विनोद शर्मा साहब जो है उन्होंने एक और क्वेश्चन उठाया था, उसका आंसर तारिक महमूद साहब से लेना चाहूंगी, लेकिन विनोद शर्मा साहब जाना चाह रहे हैं, आखिरी क्वेश्चन मैं उनसे करना चाहूंगी। विनोद शर्मा साहब, आपने ब्रिगेडियर इमरान मलिक साहब को सुना या नहीं, आपकी लाइन बताया जा रहा है ड्रॉप हो गई थी या आप मसरूफ हैं इस वक्त, लेकिन जाने से पहले ये बताइएगा, ब्रिगेडियर साहब का ये कहना है कि एक आलमी कवानीन जो है वो होने चाहिए दहशतगर्द तंजीमों के खिलाफ, और वो जो है वो यकतरफा ना हो। उन्होंने एग्जांपल दी है कि इंडिया के अंदर भी ऐसे लोग हैं जो कि पाकिस्तान में आकर कार्रवाइयां करते हैं, उन्होंने मिसाल दी है जिस तरह बलोच नेशनलिस्ट है उनके बारे में कहा जाता है कि वो दिल्ली में बैठे हुए हैं, तो क्या पाकिस्तान अगर कल को वो भी जो उन्होंने बालाकोट में कार्रवाई की है इंडिया ने, अगर वो पाकिस्तान को भी ये इख्तियार होना चाहिए कि वो भी जाके बलोच नेशनलिस्ट के खिलाफ जिनको के पाकिस्तान अपना दुश्मन समझता है उनके खिलाफ कार्रवाई कर सके, या फिर ये कि इन ये कंपैरिजन गलत है, आप क्या कहना चाहेंगे विनोद शर्मा जी? विनोद शर्मा जी जी विनोद शर्मा जी आपको आवाज आ रही है? ओके, विनोद शर्मा जी की आवाज नहीं आ रही है हम तक जी। तारिक महमूद साहब आप बताइएगा, विनोद शर्मा ने एक और जो पॉइंट उठाया, उन्होंने कहा कि पहले भी हुकूमतें जो हैं इस तरह की दावे जो हैं करती रही हैं कि हमने कार्रवाइयां की हैं, कुछ पकड़ दकड़ जो है वो भी सामने आई, माजी में हमने देखी पाकिस्तान के अंदर, लेकिन उनका ये कहना है कि दो वजह हैं उनके सामने, ये भारतीय जो तजियाकार आवाम हैं उनके सामने के ये तंजीमें ख़त्म नहीं हो रही हैं पाकिस्तान में। एक तो उन्होंने ये बात की कि शायद ये रियासत के कंट्रोल में भी नहीं है, या रियासत पाकिस्तानी रियासत के पास इतनी सलाहियत नहीं है कि इनको टैकल कर सके। दूसरा उन्होंने ये कहा कि ये भी हो सकता है कि स्टेट जो है या कुछ पिलर्स इस मुल्क के वो शायद इन तंजीमों को खोना ही नहीं चाहती, आप क्या कहना चाहेंगे?
इसकी हमें थोड़ा सा बैकग्राउंड से इस चीज को देखना पड़ेगा। इसमें तो कोई दो राय नहीं है, ना ये कोई ढकी छुपी बात है कि इस किस्म की जो तंजीमें हैं वो हमारे रियासती इदारों के टूल के तौर पर इस्तेमाल होती रही हैं, चाहे वो कश्मीर हो चाहे वो अफगानिस्तान हो। जो विनोद साहब ने बात की कि उनकी रूट्स जो हैं वो बहुत ज़्यादा गहरी हैं और वो माशरे के अंदर ख़त्म नहीं हो सकती, मैं थोड़ा सा उनसे इस मामले में इतफाक़ नहीं करूँगा। उसकी वजह यह है कि ये तंजीमों का जो 80 की दिहाई में, 90 की दिहाई में और जो अफगान वॉर के दौरान 2000 के दौरान जो सूरत हाल थी वो आज सूरत हाल नहीं है उनका, और जो सोसाइटी का जो लिंक है वो वक्त गुजरने के साथ साथ कमजोर हो रहा है। अब जहां तक ये बात हुई कि इनके खिलाफ पहले कार्रवाइयां हुई हैं, बिल्कुल दुरुस्त बात है कि हाफिज सईद को उनको कई दफा ऐसा हुआ है कि लोगों को नजरबंद किया गया और फिर अदालती फैसलों का सहारा लिया गया जिसमें कहा गया कि चूंकि पाकिस्तान में अदली आजाद है और अदालतें ये फैसले कर रही हैं कि इनको मजीद नजरबंद नहीं रखा जा सकता, और उन अदालती फैसलों के सहारे के नतीजे में ये ऑर्गेनाइजेशन जो है वो दोबारा आ गई। ये भी हुआ कि इन ऑर्गेनाइजेशन ने अपने नाम तब्दील किए, मिसाल के तौर पर सिपाही साहबा वो अहले सुन्नत वल जमात के नाम से आ गई। इसी तरीके से जो मुख्तलिफ ऑर्गेनाइजेशन थी जिनको वक्तन फवक्तन पाबंदी लगाई जाती रही, मगर उन्हीं के लोग वो नाम बदलकर मुख्तलिफ ऑर्गेनाइजेशन के तौर पर काम करते रहे, तो ये तो माजी के अंदर होता रहा है। अब ये बात कि क्या मुस्तकबिल में भी ऐसा ही होगा, तो देखें अगर मुस्तकबिल में ऐसा होगा तो पाकिस्तान आलमी सतह पर अपनी रही सही जो साख है वो भी खो बैठेगा। अब पाकिस्तान के पास कोई और चारा नहीं है, वो ये बात दुरुस्त है जो ब्रिगेडियर इमरान साहब ने कही कि हमें ये नुकता जरूर उठाना चाहिए कि पाकिस्तान के अंदर किसी भी मामले में अगर भारत की जानिब से या अफगानिस्तान की जानिब से कोई चीज हो रही है और यहाँ पर जो है वो सेपरेटिस्ट को कोई सपोर्ट की जा रही है तो हमें वो सबूत उसी तरीके से देने चाहिए और उस मामले को हाईलाइट करना चाहिए। लेकिन इसका ये मतलब नहीं है कि हम जो अपने यहाँ की शिद्दत पसंद तंजीमें हैं उनके खिलाफ कार्रवाई ना करें। और ये कार्रवाई क्यों नहीं हुई? ये कार्रवाई सिर्फ इस वजह से नहीं हुई कि हम ये कहते रहे हैं और हमारे सामने दलील ये रही है कि ये शिद्दत पसंद तंजीमें پاکستان کے لیے خطرہ نہیں ہے بلکہ پاکستان کے لیے سافٹ کارنر رکھتی ہیں, لہٰذا ہم ان کے خلاف کاروائی نہیں کریں گے. اب میرا خیال ہے اس سوچ کو تبدیل کرنے کی ضرورت ہے کہ اگر یہ تنظیمیں پاکستان کے لیے سافٹ کارنر بھی رکھتی ہوں لیکن جو خطہ ہے اس کے لیے خطرناک ہو, اس ریجن کے لیے اور دنیا کے لیے یہ خطرے کی صورت میں موجود ہوں, تو پھر ہمیں ایک جو گلوبل سوچ ہے اس کے تحت جو ہے اب ان کے خلاف کاروائی کرنی پڑے گی. کہ وہ پاکستان ہی نہیں کسی کے لیے بھی خطرہ ہوں گی تو ان کے خلاف کاروائی کے علاوہ کوئی اور چارہ نہیں. اور بالکل اسی طرح سے دوسرے ممالک کے اندر بھی اگر ایسی کوئی تنظیمیں ہیں جو اس ملک کے لیے تو سافٹ کارنر رکھتی ہوں لیکن خطے کے دیگر ممالک کے لیے وہ اگر ہارمفل ہیں تو ان کے خلاف ان کو بھی اسی طریقے سے کاروائی کرنے کی ضرورت.
ٹھیک, ہمارے ساتھ رہیے طارق محمود صاحب. بریگیڈیئر صاحب آپ بھی ہمیں برسل سے معروف تجزیہ نگار ہیں, سینئر صحافی ہیں, خالد حمید فاروقی انہوں نے جوائن کیا ہے. السلام علیکم فاروقی صاحب.
وعلیکم السلام.
جی فاروقی صاحب, اس وقت جب اجلاس ہوا یہ حالیہ ایف اے ٹی ایف کا, تو ہم نے دیکھا کہ انہوں نے اپنا جو ان کا بیانیہ سامنے آیا اس میں انہوں نے یہ کہا کہ پاکستان جو ہے وہ دہشت گرد تنظیموں سے جو لاحق خطرات ہے اس کو پوری طرح سمجھنے میں ناکام رہا ہے اور پاکستان کو مزید اقدامات اس سلسلے میں اٹھانے کا کہا گیا. اس وقت ایک سلسلہ ہمیں پاکستان کے اندر نظر آ رہا ہے دہشت گرد تنظیموں کے خلاف, یہ کہاں تک عالمی برادری اور ایف اے ٹی ایف کو مطمئن کر سکیں گی, اور کیا یہی وہ چیزیں ہیں جس کے لیے ایف اے ٹی ایف اور عالمی برادری کہہ رہی ہے, یا اس سے آگے بھی کچھ کرنے کی ضرورت ہے پاکستان کو؟
یہ بالکل آپ کی ٹھیک بات ہے. جب میں پیرس میں تھا اس میٹنگ کے دوران جو پچھلے ہفتے ہوئی وہاں, اس میں جو پریس کانفرنس ہوئی تھی جس کے وائس پریزیڈنٹ ایک امریکن ہیں ایف اے ٹی ایف کے, انہوں نے وہ پریس کانفرنس دی اور اس کے بعد جو اعلامیہ جاری کیا گیا ہے وہ اعلامیہ بنیادی طور پر پاکستان کے لیے بہت ہی ایک الٹیمیٹم ہے پاکستان کو, اور یہ بہت بدقسمتی کی بات ہے کہ 2015 میں پاکستان کی اسٹیبلشمنٹ نے نواز شریف کے خلاف سازشوں کا ایک سلسلہ شروع کیا, جب انہوں نے یہی بات 2015 میں جب پاکستان کو بتایا گیا, پاکستان کے وفود کو پیرس میں خاص طور پر پاکستان کے وفود جو بھیجے گئے انہوں نے بتایا کہ آپ دہشت گرد تنظیموں کو سپورٹ کر رہے ہیں, اور وہی بات جب لیک ہوئی ڈان لیک میں اور نواز شریف نے یہ بات کہی نیشنل سیکورٹی کاؤنسل میں اور وہ بات لیک کی گئی اخبارات میں اور آیا کہ پاکستان پر بہت زیادہ دباؤ ہے دہشت گرد تنظیموں کے سلسلے میں, اور نواز شریف سے جو میں نے 6 جولائی 2018 کو انٹرویو کیا تو انہوں نے اس تمام معاملات سے مجھے آگاہ کیا کہ یہ تنظیمیں جو ہیں وہ سرگرم تھیں, اور ہم نے جب کہا ہے ان کو اسٹیبلشمنٹ کو تو وہ انہوں نے جو ہے اس پہ کارروائی کرنے کے بجائے مجھے خلاف ہی کارروائی شروع کر دی. یہ 2 سال سے ایف اے ٹی ایف ان کو کہہ رہا ہے, یہ ہر دفعہ کرتے یہ ہیں کہ اس دفعہ کی میٹنگ جو تھی اس میں بھی 22 فروری والی جو میٹنگ ختم ہوئی جمعے کو, اس میں انہوں نے کہا کہ اس سے صرف ایک روز قبل جماعت الدعویٰ اور فلاح انسانیت پر ایک بار پھر پابندی عائد کی گئی, ایک بار پھر ان رہنماؤں کو گرفتار کیا گیا. پھر رہا اب مسئلہ یہ ہے کہ انہوں نے کہا ہے کہ 6 تنظیموں پہ آؤٹ رائٹ پابندی ان کو چاہیے, پلس انہوں نے کہا ہے کہ جو لین دین صوبوں اور مرکز کے درمیان ہو رہا ہے, منی لانڈرنگ جو ہو رہی ہے, فائنینس ٹیررزم پہ بہت زیادہ زور ہے اور اس کی بہت ساری جہتیں ہیں, بہت خفیہ جہتیں بھی ہیں, اور بین الاقوامی کمیونٹی سمپل یہ سمجھتی ہے کہ پاکستان ان کو مسلسل دھوکہ دے رہا ہے, یا پاکستان کی اسٹیبلشمنٹ ان پہ اقدامات نہیں کرنا چاہتی یا اس کی صلاحیت نہیں رکھتی. پاکستان انتہائی آئسولیٹ ہو گیا ہے. آج افسوس کی بات یہ ہے کہ اس وقت ایف اے ٹی ایف کہہ رہا تھا, 2 سال سے کہہ رہا ہے کہ آپ جو ہے وہ پابندی لگائیں اور کارروائیاں کریں, آج پاکستان کی یہ پوزیشن ہے کہ ہندوستان کے کہنے پر پاکستان کو یہ سب کچھ کرنا پڑ رہا ہے, اور ایک طرح سے پاکستان کے موجودہ وزیراعظم ہندوستان کو منانے کی کوشش کر رہے ہیں. اندر صحافتی جو پابندیاں ہیں اس کے تحت آپ جو بھی عوام کو بتاتے رہیں, لیکن بین الاقوامی سطح پر تمام لوگ جانتے ہیں کہ پاکستان ایک ریڈ لائن پہ کھڑا ہوا ہے, एक तो बात है कि इस बात का इम्कान नहीं है कि ग्रे लिस्ट से पाकिस्तान बाहर निकले, इस बात का कोई इम्कान नहीं है. फिर अब सिर्फ ये रह गया है कि जून की मीटिंग में और सितंबर में ये ऐलान होना बाकी है कि ग्रे लिस्ट में रखा जाता है या ब्लैक लिस्ट में जाता है. जो हमने मूड एफ की पैरिस में देखा है उनके अहलकारों का और जो ऐलामिया आया है पाकिस्तान पे, अगर उस ऐलामिया का जो पूरा पेज है पाकिस्तान पे उस पे एक लाइन सिर्फ ये लिखी हुई है कि मनी लॉन्ड्रिंग के सिलसिले में पाकिस्तान ने कुछ इकदाम किए हैं, उसके बाद जो पूरा पेज है वो पाकिस्तान पे इतनी तंदो तेज तनकीद की गई है कि कोई भी जी शऊर शख्स अगर देखेगा हालात को और जिसने महसूस किए हैं वो ये समझता है कि पाकिस्तान अब जो है वो शायद एफटीएफ की तलवार से ना बच सके.
वाओ, आपने फारूकी साहब एक बड़ा वो पॉइंट उठाया कि ये चांसेस भी हैं कि आने वाले दिनों में पाकिस्तान को ग्रे लिस्ट से ब्लैक लिस्ट पे डाला जा सकता है. उसका मतलब क्या होगा पाकिस्तान के लिए, पाकिस्तानी आवाम के लिए, हुकूमत के लिए और वहाँ की एस्टेब्लिशमेंट के लिए?
देखिए, एक तो यह है कि पाकिस्तानी अहलकार इतने ज्यादा पाबंद हैं. पेरिस थे पाकिस्तान के वफ्द की जो नुमाइंदगी और सरबराही कर रहे थे जो साहब, वो हमसे मिले बगैर पेरिस में हम उनके लिए मौजूद थे, हमें बताए बगैर वो उसी रात जुमे की रात वापस उड़ गए. वो कोई खबर जो है वो देना नहीं चाहते थे, वो बताना भी नहीं चाहते थे शिद्दत से. फिर पाकिस्तान पे जो प्रेस में कंट्रोल है उसकी वजह से भी उस तरह की रिपोर्टिंग नहीं हो सकी इसके मुताबिक. ये बहुत ही मनफी है. और ब्लैक लिस्ट में जाने के मुताबिक ये मैं आपको बता दूं, ब्लैक लिस्ट का मतलब ये होगा कि पाकिस्तान से यूरोपियन और बैन अल-अक़वामी बैंक अमरीकन बैंक किसी किस्म का कोई कारोबार कर नहीं सकेंगे. ये यूनाइटेड नेशन के रेजोल्यूशन की तंजीम है. ये 1982 में अक़वामे मुत्तहदा के एक रेजोल्यूशन के नतीजे में मावरज़े वजूद में आई थी और इसका हर एक फैसला बाइंडिंग है. इससे कबल यूरोपियन कमीशन, यूरोपीय यूनियन ने पाकिस्तान को एक तरह की ग्रे लिस्ट में डाला हुआ है और पाकिस्तान को ब्लैक लिस्ट करने की तरफ जा रही है. यूरोपीय यूनियन के अपने बैंक यानी यूरोपियन सेंट्रल बैंक और यूरोप में जो मौजूद बैंक हैं. इसके अलावा जो पाकिस्तान की सूरत हाल है इस वक्त, शायद हुक्मरानों को इस बात का अंदाजा नहीं है कि किस तरीके से उनका मुल्क आइसोलेटर है और जो लोग जिम्मेदार हैं इसको आइसोलेट करने के, जिन्होंने दो साल से ये बैन अल-अक़वामी तंजीमों की वार्निंग नहीं सुनी, उन्होंने अपने एक मुंतखब वज़ीर आज़म को जिस तरीके से हटाया और जो उन्होंने की ये तमाम चीज़ें यहाँ पर नोट की गई हैं. अब पाकिस्तान को बैन अल-अक़वामी भ्राती बहुत शदीद तरीके से सजा देना चाहती है. पाकिस्तान को बहुत ड्रास्टिक इकदाम करने हैं. वो अगले दो महीनों में ये इकदाम कर पाता है या नहीं कर पाता है
ये भी देखना होगा. बहुत शुक्रिया खालिद हमीद फारूकी साहब आपका, थैंक यू सो मच. ब्रिगेडियर इमरान खान, इमरान मलिक साहब जो हैं उनके भी हम बेहद शुक्रगुजार हैं, हमें टाइम दिया. भारत से विनोद शर्मा जी ने इस सेगमेंट में, उनका भी बहुत शुक्रिया. और तारिक महमूद साहब, मजीद कुछ देर के लिए हम आपको रखना चाहेंगे अपने नेक्स्ट सेगमेंट के लिए. हमें इंडिया से सीनियर सहाफ़ी तज़ियाकार सचिन ओवैस साहब ने भी ज्वाइन किया है, उनको भी खुश आमदीद कहते हैं. कुछ देर में पाकिस्तान से साबिक सफारतकार मुश्ताक अहमद मेहर भी हमारे साथ होंगे. लेकिन नेक्स्ट टॉपिक पे बात करने से पहले इस वक्त लेंगे हम एक मुख्तसर सी ब्रेक.
वीओए उर्दू अब आपके हाथ में. पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए. दूर जाने की जरूरत नहीं. वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है. वीओए उर्दू अब आपके हाथ में.
जी सामीन, वॉइस ऑफ अमेरिका वाशिंगटन से पेश किया जा रहा है प्रोग्राम जहां रंग. मैं हूं आपकी मेज़बान शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर हैं असफर इमाम. इस वक्त हमारे साथ पाकिस्तान से हैं सीनियर सहाफ़ी और तर्जियाकार तारिक महमूद साहब. कुछ देर में मुश्ताक महर साहब, पाकिस्तान से फॉर्मर आप एम्बेसडर हैं, वो हमें ज्वाइन करेंगे. और इंडिया से हमारे साथ हैं सचिन ओवैस साहब. जी सचिन ओवैस साहब, आपको भी खुश आमदीद. इस वक्त बताइएगा पाक भारत ताल्लुकात जो हैं किस unki line disconnect ho gayi. Tariq Mehmood sahab, is waqt taluqat kis nahij pe aapko nazar aa rahe hain dono mulkon ke, thoda sa pehle aap update kijiyega hamare audience ko.
دیکھیں جو گرمی آپ کو ابتدائی دنوں میں تھی اس کے اندر تو کمی واقع ہوئی ہے اور اس کی بہت بڑی وجہ یہ ہے کہ پاکستان نے انپریسیڈنٹڈلی اتنا زیادہ لینینٹ رویہ رکھا ہے, چاہے اس کو کوئی بھی نام دے دیں کہ ہم امن کے دائی ہیں یا ہم امن چاہتے ہیں, لیکن اس قدر پاکستان کا لینینٹ رویہ ہے جو جس کی مثال ماضی میں نہیں ملتی. مثال کے طور پہ جو بھارتی پائلٹ کی رہائی, اس کے اوپر عمران خان صاحب کو تنقید کا نشانہ بھی بنایا اپوزیشن نے کہ ان کو جلد رہا کر دیا, وہ امیجیٹ رہائی ہوئی. اس کے بعد جو ہے آپ یہ دیکھ لیں کہ گزشتہ روز بہت ایک امپورٹنٹ میٹنگ ہوئی تھی جو پاکستان کے ڈی سی سارک ہیں ڈاکٹر فیصل اور بھارتی جو ایکٹنگ ہائی کمشنر ہیں ان کے درمیان, جس میں پاکستان نے ان کو کمیونیکیٹ کیا کہ ہم اپنے سفیر سہیل محمود صاحب کو واپس نئی دلی بھیج رہے ہیں. مقصد یہ تھا کہ آپ بھی اسی طریقے سے اجے بساریا جو نئی دلی میں چلے گئے تھے ان کو واپس بھیجے تاکہ صورتحال جو ہے وہ معمول کے مطابق آئے. دوسری جو ڈیولپمنٹ تھی وہ یہ تھی کہ پاکستان نے کہا کہ ہم ڈی جی ایم اوز کی سطح کے اوپر جو ہماری ویکلی بات چیت ہوتی ہے, جو رابطے ہوتے ہیں, ہم اس کو بحال کرنا چاہتے ہیں. تیسرا اہم پیغام جو تھا وہ کرتارپور بارڈر کے حوالے سے تھا, جس میں پاکستان نے پیشکش کی کہ وہ 14 مارچ کو پاکستان کا ڈیلیگیشن جو ہے وہ نئی دہلی میں آنا چاہتا ہے, اور اسی طریقے سے پھر بھارت کے ڈیلیگیشن کو اگر وہ 28 مارچ کو پاکستان آئے اسلام آباد تو ہم ان کا خیر مقدم کریں گے. یہ تین امپورٹنٹ باتیں لے کے جو ایکٹنگ ہائی کمشنر تھے وہ واپس گئے اور انہوں نے نئی دہلی میں جو بھارتی حکام تھے ان کے سامنے یہ ساری صورتحال رکھی, جس سے بھارت کی جانب سے جو امیجیٹ ریئیکشن آیا وہ یہ کہ انہوں نے پاکستان کے جو ڈیلیگیشن نئی دلی میں تھا اس کو کہا کہ وہ اٹاری بارڈر کے اوپر مذاکرات ہو سکتے ہیں, اور پاکستان نے ان بھارت کی اس بات کو بھی تسلیم کر لیا اور اب 14 مارچ کو کرتارپور کے حوالے سے پاکستان اور بھارت کے درمیان جو مذاکرات ہیں وہ اٹاری بارڈر کی طرف ہو رہے ہیں. صورتحال یہ ہے کہ بھارت کی جانب سے خاصا ایگریسو رویہ ہے جو ہمیں نظر آ رہا ہے, جس کے پیچھے ان کی اپنی بہت ساری وجوہات ہیں, اور اس کے مقابلے میں جو پاکستان کی اسٹریٹجی ہے وہ یہ ہے کہ ہم پرووک نہیں ہونا چاہتے ہیں. پاکستان کا خیال یہ ہے کہ ان حالات کے اندر جنگ بالخصوص پاکستان کو اور خطے کو سوٹ نہیں کرتی ہے, اور اس جنگ کا سب سے بڑا فائدہ جو ہے وہ بھارت کو اور پھر بھارتی جو حکمراں جماعت ہے بی جے پی کو ہوگا, اور الیکشن کے اندر ان کو اس کے بہت زیادہ فوائد حاصل ہوں گے. آج جو لگزمبرگ کے وزیر خارجہ آئے تھے ان سے بھی پاکستان نے اس قسم کی بات کی کہ وہ اگر اپنا رول پلے کرنا چاہیں تو ہم ان کا خیر مقدم کریں گے اس کشیدگی کو. تو پاکستان کی پوری خواہش ہے وہ سعودی امبیسڈر کے ساتھ
حالات جو ہے اس پر جی بالکل معمول پر لائیں. آپ ہمارے ساتھ رہیے سچن اویس جی, آپ کی جانب ہم آنا چاہیں گے. ہمیں پاکستان کی جانب سے طارق محمود صاحب بتا رہے تھے کہ پاکستان نے حال ہی میں کیا اقدامات اٹھائے ہیں یا جو تجاویز پیش کی ہیں کہ کس طرح دونوں ملکوں کی کشیدگی میں کمی لائی جا سکے. بھارت کے سائٹ پہ کیا ہو رہا ہے؟
دیکھیے بھارت کے سائڈ سے اور ناٹ اونلی بھارت کے سائڈ سے بٹ سارے وشو میں سارے ورلڈ میں ایک یہ ہے کہ پاکستان کی طرف سے کچھ بولا کچھ اور جاتا ہے اور کیا کچھ اور جاتا ہے. جو بھی انہوں نے ڈیلز ہے اور یہ وہ پیش کی ہے وہ تو ہوتی رہی ہے پچھلے کئی سالوں سے, بٹ ایکشن ایز سچ جو ہونی چاہیے وہ کبھی دکھی نہیں ہے, نہ بھارت کو دکھی ہے نہ ورلڈ کو دکھی ہے. سے فار ایگزامپل کتنے سارے ایسے ٹیررسٹ اینڈ اکیوزڈ وہاں پہ ہے جن پہ ریڈ کارنر نوٹس ایشو ہوئے انٹرپول کی طرف سے, فار ایگزامپل داؤد ابراہیم ہے, فار ایگزامپل حافظ سعید, یہ سب ڈینوٹیفائڈ ٹیررسٹ اینڈ کرمنلس ہے کہ جو پاکستان میں سر عام رہ رہے ہیں. اگر پاکستان کو کچھ بات چیت یا ایسا کچھ یہ کرنا ہے تو انہوں نے کچھ ایکشن کرنی چاہیے, اینڈ دین ایک کانفیڈنس آ جائے گا بھارت کو اور پورے ورلڈ کو کہ یس پاکستان سچ مچ ٹیررزم اور کرمنل اس سے مطلب ریسکیو کرنا چاہتا ہے اور ایک کلین اور ڈیسنسی کی ڈیموکریسی جو ہے وہ ورلڈ کو دکھانا چاہتا ہے.
اوکے تو ابھی جو کاروائی سٹارٹ ہوئی ہے کریک ڈاؤن, پاکستان کا دعویٰ ہے کہ بلا امتیاز کریک ڈاؤن ہو رہا ہے دہشت گرد تنظیموں کے خلاف, لوگوں کو گرفتار بھی کیا ہے, مساجد اور سکولز اور ہاسپٹلز جو ان تنظیموں کے زیر انتظام چل رہے تھے ان کو بھی اپنی تحویل میں لیا ہے. بھارت کہاں تک اب اس کا کیا, اس وقت کیا ان کا کہنا ہے بھارتی حکومت کا؟
नहीं, वही मैं आपको बता रहा हूँ कि भारत में या पूरे विश्व में, पूरे वर्ल्ड में एक ये है कि ये जो कार्रवाई पाकिस्तान कर रहे ऐसा दिखा रहे हैं, वो कार्रवाई वो एक्चुअल में कर नहीं रहे, जस्ट दिखावा हो रहा है।
भारत की नजर में, भारत की आवाम की नजर में पाकिस्तान ऐसा क्या कुछ करें जिससे कि भारत मुतमईन हो?
एग्जैक्टली, मैं आपको वही बात बता रहा था कि एटलीस्ट कुछ एक्शन हो जाए, जैसे रेड कॉर्नर नोटिस, ये कुछ भारत की तरफ से है नहीं, रेड कॉर्नर नोटिस इंटरपोल की तरफ से की जाती है कि जिसका पाकिस्तान भी हिस्सा है, पाकिस्तान के भी काफी सारे रेड कॉर्नर नोटिस किए हुए टेररिस्ट एंड अदर क्रिमिनल्स आज वॉन्टेड है। आउट ऑफ दैट इंडिया में जो भी रेड कॉर्नर नोटिस के जो भी क्रिमिनल्स है, उनमें से कम चार ऐसे क्रिमिनल्स टेररिस्ट है कि जो पाकिस्तान में सरेआम घूम रहे हैं। बार बार अथॉरिटीज ने प्रूफ दिया हुआ है, मीडिया पर्सनल ने प्रूफ दिया हुआ है, अन्य लोगों ने उनको प्रूफ दिया हुआ है, बट कुछ होता नहीं है। और फिर बातचीत करेंगे, ये करेंगे, वो करेंगे, ऐसा होता है। तो एक कॉन्फिडेंस वाली जो बात है पाकिस्तान की तरफ से, वो इंडिया को जो फील होनी चाहिए वो नहीं हो रही है।
राइट, ओके, आप का बहुत शुक्रिया। कुछ देर के लिए आप सोचिन ओवेस जी हमारे साथ थे। मुश्ताक मेहर साहब साबिक सफारतकार है पाकिस्तान से, उन्होंने हमें ज्वाइन किया है। अस्सलाम वालेकुम मुश्ताक मेहर साहब। मुश्ताक मेहर साहब, आज एक बड़ा ही मारूफ अखबार है अमरीकी, NY टाइम्स, उनमें एक आर्टिकल जो है वो छपा है पाक भारत ताल्लुकात के हवाले से। वो उन इस अखबार के मुताबिक एक पीस प्लान जो है दोनों मुल्कों के दरमियान वो ऑलरेडी मौजूद है, तो वो अभी तक आपकी नज़र में इम्प्लीमेंट क्यों नहीं किया गया, और इस अखबार जो है इसका जो दावा है उसे अब कहाँ तक एग्री करते हैं?
जी बिल्कुल,
मुश्ताक मेहर साहब थोड़ी सी अपनी जगह अगर आप चेंज कर लें प्लीज, आपकी आवाज काफी कट रही है। जी मेरे ख्याल में अब अब बेहतर है, बिल्कुल जी जी अभी आ रही है। मुश्ताक मेहर साहब दोबारा हमारे प्रोड्यूसर आपको कॉल करते हैं, और इस वक्त हम कोशिश करेंगे लैंडलाइन नंबर जो है उस पे आपको जी लैंडलाइन नंबर पे करते हैं जी। तारिक महमूद साहब हमारे साथ हैं आप? तारिक महमूद साहब, आपकी नजरों से अगर वो आर्टिकल गुजरा है एक ओपिनियन NY टाइम्स का, एक डील कह रहे हैं कि ऑलरेडी मौजूद है पीस डील, और उसको इम्प्लीमेंट जो है अभी तक नहीं वो हुआ है।
देखिए, पाकिस्तान और भारत के दरमियान मुख्तलिफ मौके के ऊपर मुख्तलिफ किस्म की बातें, और जिसको कहें तजावीज और इस किस्म के जो फॉर्मूले जो हैं वो पेश होते रहे। आपको याद होगा 1999 में वाजपेयी साहब लाहौर आए थे, उस वक्त ये बात हो रही थी कि पाकिस्तान और भारत जो है स्पेशली कश्मीर के हवाले से कुछ चीज़ों पे पेशरफ कर रहे हैं। फिर जो पाकिस्तान के साबिक वजीर खारजा हैं खुर्शीद महमूद कसूरी साहब, उन्होंने बारहा अपने इंटरव्यूज में कहा कि जनरल परवेज मुशर्रफ के टाइम के अंदर ऐसी सूरत हाल थी कि हम किसी एक फार्मूले की जानिब बढ़ रहे थे। मामला ये है कि पाकिस्तान और भारत के दरमियान सबसे बड़ा जो मसला है वो डिस्ट्रस्ट का है। दोनों के दरमियान एतमाद का फुकदान है, दोनों एक दूसरे की नीयतों के ऊपर शक करते हैं, दोनों हर चीज को जो है वो किसी न किसी दूसरी जानिब की हिकमत अमली हरबा समझते हैं। जो पाकिस्तान और भारत के दरमियान कई दफा ऐसी सूरत हाल हुई है कि जिसमें हम दोनों ममालिक जंग के दहाने पर पहुंचे हैं, लेकिन हर बार यही हुआ है कि आलमी जो कुव्वतें हैं और आलमी बिरादरी उसने इंटरवीन किया और मामलात को जो है वो मुज़ाकरात की तरफ बढ़ाया। जो हमारे दोस्त अभी भारत से थे और जो कह रहे थे कि पाकिस्तान ने हमेशा ऐसे ही किया और चीजों का अमल नहीं किया, तो अब इस वक्त दो सूरतें हैं। एक सूरत तो यह है कि हम ये कहें कि माजी में कभी भी ऐसा नहीं हुआ, लिहाजा अब हमें पाकिस्तान के साथ कोई बात ही नहीं करनी चाहिए और अब हमारे पास जो है वो जंग के अलावा कोई और ऑप्शन नहीं है और हमें लड़ाई लड़नी चाहिए। दूसरी चीज ये है कि पाकिस्तान के जो इकदाम हैं उनके ऊपर ट्रस्ट किया जाए اور عالمی برادری کی جانب سے کچھ گارنٹیئرز ہوں, کچھ اس طریقے کی صورتحال ہو جس کے اوپر پاکستان کو موقع دینا چاہیے کہ جو چیزیں اگر ماضی میں نہیں ہوئی تو وہ مستقبل کے اندر ہوں, کیونکہ جنگ جو ہے وہ کسی بھی مسئلے کا
حل نہیں ہے. بالکل,
میں سمجھتا ہوں کہ معاملہ تو مذاکرات کے ذریعے ہی ہوگا, آج نہیں کل تو دونوں ممالک کو بیٹھنا پڑے گا.
جی, مشتاق مہر صاحب کے پاس واپس چلتے ہیں. مشتاق مہر صاحب, آپ بات کر رہے تھے. جی
سر, رشید صاحب کا آرٹیکل ہے, میں نے پڑھا ہے.
جی,
وہ بہت اچھی انالیسز کرتے ہیں افغانستان پہ, وہ کافی اسپیشلسٹ ہیں. جہاں تک ہندوستان پاکستان کا پیس پلان ہے, بنیادی طور پہ جب مشرف صاحب نے ٹیک اوور کیا تھا 1999 میں, تو میں اس وقت سروس میں تھا, تو سب سے پہلے ہم نے ہندوستان کو ایڈریس کیا اور ہم نے شملہ اگریمنٹ کرنے کی کوشش کی. شملہ اگریمنٹ تقریباً 99% ریزالو ہو گیا تھا کہ انڈین آرمی نے بالکل لاسٹ منٹ پہ انٹروین کیا اور کہا کہ یہ ہمیں ایکسیپٹیبل نہیں, تو ہم لوگ ڈس اپوائنٹڈ واپس آئے. اس کے باوجود مشرف صاحب نے کوشش کی کہ ہندوستان کے ساتھ کسی قسم کا موڈس ویونڈی ہو, زندہ رہنے کا طریقہ ڈھونڈا جائے, تو انہوں نے ایک بیک ڈور ڈپلومیسی کی ایک چینل چلایا اپنا, ایک اسپیشل سیکرٹری انہوں نے ڈیزگنیٹ کیا, فارن آفس کو بھی انوالو نہیں کیا, دبئی میں, بینکاک میں کہاں کہاں میٹنگ ہوتی رہی. فائنلی دے کیم اپ ود این آئیڈیا کہ یہ جو پانچ پروونسز ہیں کشمیر کے, ان میں سے تین کو چھوڑ دیں اور دو پروونسز جو ہیں ویلی اور جموں, اس کو انٹرنیشنل کنڈومونیم بنا دیں یا یونائٹیڈ نیشن ٹرسٹی شپ میں لے جائیں. ہم نے اس کو ایگری کیا, ہم نے اس کے لیے چارٹس بنایا, اس کے لیے فریم ورک بنایا, وہ بھی ہندوستان نے قبول نہیں کیا. اس کے بعد مشرف صاحب نے یہ کیا کہ جو ایل او سی تھی اس کو انہوں نے ایگریمنٹ کیا ہندوستان میں, باقاعدہ ریٹن ایگریمنٹ کہ یہ سیکروسینٹ ہے, اس کی عزت کی جائے گی اور اس کو وائلیٹ نہیں کیا جائے گا اور اس کو کوئی بھی فورس کراس نہیں کرے گی. لیکن ہمارے دوست بہت سی باتیں کر رہے تھے, کل کیا ہوا کہ ایریل وائولیشن ہوئی جو کہ بہت ہی سنجیدہ قسم کی چیزیں ہوتی ہیں. میں انکرا میں تھا تو ترکی اور رشیا کے درمیان نیٹو ٹروپس کی موجودگی میں ایریل وائولیشن ہوتی تھی اور اسے بہت سنجیدگی
سے لیا جاتا تھا. لیکن مشتاق مہر صاحب, تھوڑا سا ہم آگے چلتے ہیں, اس وقت ہمیں معلوم ہے. مشتاق مہر صاحب, قطع کلامی معاف.
ایک جو فیکٹر,
مشتاق مہر صاحب آپ کو آواز آ رہی ہے؟ مشتاق مہر صاحب, تھوڑا سا میں آپ کو روکنا چاہوں گی, لیکن اس وقت جو مشتاق مہر صاحب, اس وقت اگر ہم دیکھیں تو سعودی وزیر خارجہ عادل الجبیر جو ہے وہ اس وقت پاکستان میں موجود ہے. ہم نے دیکھا کشیدگی جو ہے دونوں ملکوں کے مابین, اس میں کمی تو آئی ہے لیکن حالات اب بھی ہم کہا جا رہا ہے کہ معمول پر نہیں ہے. سعودی عرب کا کیا کردار ہو سکتا ہے ایسے میں جب ان کا وزیر خارجہ پاکستان میں اس وقت موجود ہے؟ جی, میرے خیال میں مشتاق مہر صاحب تک.
جی
جی جی, مشتاق مہر صاحب. جی جی
جی جی, وہ سعودی جو ڈپٹی منسٹر ہیں, ان کا میں سمجھتا ہوں بہت امپورٹنٹ رول ہے, اور میری انڈرسٹینڈنگ یہ ہے کہ عمران خان نے اسپیشلی ریکویسٹ کی ہے سعودی سے کہ آپ مہربانی کریں, انٹروین کریں ہندوستان کے ساتھ, اس لیے کہ پہلے کرائسس میں ہم نے کویت سے کہا تھا, امیریٹ سے کہا تھا, سعودی سے کہا تھا, ہمیشہ ہم اپنے مسلم ممالک سے کہتے ہیں. اور
جی,
سعودی عربیہ کا بہت زیادہ ویٹیج ہے کیونکہ وہ کوئی 60 بلین ڈالر کے قریب نئی انویسٹمنٹ لے کر جانا چاہ رہے ہیں ہندوستان میں, جبکہ پاکستان میں انہوں نے 20 بلین کا ایک آئل سٹی کا پرامس کیا ہے. اس کے علاوہ بے انتہا انڈین نیشنل مڈل ایسٹ میں کام کرتے ہیں. پھر
یعنی ٹائم بہت کم ہے مشتاق مہر صاحب, دوبارہ اس موضوع پہ ڈیٹیل میں آپ سے بات ہوگی. آپ کا بے حد شکریہ. آپ کا یہ کہنا ہے کہ یہ دورہ جو ہے دونوں ملکوں کے مابین ٹینشن کو مزید کرنے میں اہم ثابت ہو سکتا ہے. تھینک یو سو مچ. دوبارہ اس ٹاپک پہ آپ سے بات ہوگی. ٹائم بہت کم ہے ہمارے پاس. پروگرام کے آخری موضوع کی جانب سامعین جانا چاہیں گے. شروع میں جس طرح ہم نے کہا کہ خیبر پختونخوا کا ایک علاقہ کوہستان کے ایک مشہور ویڈیو اسکینڈل کے واحد جو مدعی تھے اور مرکزی گواہ تھے افضل کوہستانی, آج ان کو قتل کر دیا گیا ہے. ہمارے پاس وائس آف امریکہ اردو سروس ڈیوا کے رپورٹر ایبٹ آباد سے موجود ہیں. ان سے ہم اس کے بارے میں کچھ جاننا چاہیں گے کہ یہ اصل میں ہوا کیا. بعد میں افضل کوہستانی کے بھائی جو ہیں گل نظر صاحب, وہ بھی ہمارے ساتھ لائن پہ ہیں, ان سے بھی بات کریں گے. احسان داور صاحب, آپ اس واقعے کے بارے میں پہلے ہمیں مختصراً بتائیے گا پلیز.
جی, یہ جو افضل کوہستانی ہے کل رات کو تقریباً 8 بجے کے قریب جو ایبٹ آباد کی مرکزی شاہراہ ہے کیکیج, بالکل سٹی کی درمیان میں گامی اڈا ایک جگہ ہے, یہاں پہ ان پہ فائرنگ کی گئی اور فائرنگ کے نتیجے میں افضل کوہستانی ہلاک ہو گئے, جبکہ 3 راہگیر اس واقعے میں زخمی بھی ہو گئے. میری بات ہوئی عباس مجید مروت جو کہ ڈی پی او ہیں ایبٹ آباد کے, وہ کہہ رہے تھے اس واقعے کے حوالے سے کہ یہ واقعہ چونکہ رات کو ہوا ہے, لیکن فوری طور پہ پھر پولیس نے جو ملزمان تھے حملہ آور تھے ان کو پکڑنے کے لیے کوششیں کی, تاہم ابھی تک ان کے جو حراست میں ایک بندہ وہ پولیس اسٹیشن میں وہ لے کے گئے ہیں اور ان سے پوچھ گچھ کی گئی ہے. لیکن یہ جو افضل کوہستانی ہیں ان کی لاش پر ورثا جو ہیں انہوں نے لینے سے انکار کیا. یہ ڈی ایچ پی او میں شام تک پڑی رہی, آج شام تک کل سے, اور ان کا کہنا تھا کہ واقعے کے فوراً بعد پولیس نے جس بندے کو گرفتار کیا ہے وہ افضل کوہستانی کا بانجا تھا اور ان کی حفاظت کے لیے افضل کوہستانی کے ساتھ تھا. لیکن پھر
تو پولیس کا کیا کہنا ہے, ان کو کیوں حراست میں لیا گیا ہے, ان کے بھتیجے کو پولیس کیا کہتی ہے اس بارے میں؟
پولیس جو ڈسٹرکٹ پولیس آفیسر ہیں عباس مجید مروت, ان کا کہنا تھا کہ یہ بندہ ایک گلی میں اس واقعے کے فوراً بعد جب فائرنگ ہو گئی یہ بھاگ رہا تھا, اور اس کو وہاں پہ پولیس نے اور جو مقامی کچھ لوگ تھے انہوں نے وہاں پہ پکڑا ہے. تو یہ بھاگنے کی وجہ سے وہ کہہ رہے تھے کہ چونکہ یہ بھاگ رہا تھا واقعے کے بعد اس وجہ سے ان کو پکڑا ہے, اور ان کے ہاتھ میں ایک پسٹول بھی تھی. لیکن جو فیملی ہے ان کا کہنا ہے کہ یہ
فیملی کے ممبر گل نظر صاحب ہمارے ساتھ ہیں, ان کے بھائی ہیں افضل کوہستانی کے. لیکن احسان داور صاحب مزید کچھ دیر کے لیے آپ بھی ہمارے ساتھ رہیے گا. گل نظر صاحب پروگرام میں خوش آمدید. جی, آپ کا بھتیجا بھی اس وقت حراست میں ہے, آپ کے جو بھائی ہیں جو کوہستان ویڈیو اسکینڈل, بہت ہی مشہور اسکینڈل جس میں کئی لڑکیوں اور لڑکوں کو قتل کر دیا گیا تھا کیونکہ وہ یعنی ایک گیٹ ٹوگیدر میں ایک ساتھ ڈانس کر رہے تھے, تو غیرت کے نام پر ان لوگوں کا قتل ہوا تھا, بہت بڑا اسکینڈل تھا. اس کے واحد جو گواہ تھے افضل کوہستانی آپ کے بھائی, ان کو قتل کیا گیا. آپ کا بھتیجا اس وقت جو ان کے ساتھ موجود تھے وہ حراست میں ہیں. آپ کیا کہنا چاہیں گے؟ جی نظر کوہستانی صاحب, گل نظر صاحب, گل نظر صاحب جی آواز آ رہی ہے آپ کو؟
جی جی آ رہی ہے.
جی جی آپ بات کیجیے.
کس حوالے سے بات کروں؟
یہ جو آپ کا بھائی جو ہے جو اس کوہستان اسکینڈل کا واحد مدعی تھا ان کو قتل کیا گیا, آپ کا جو بھتیجا ہے وہ اس وقت پولیس کی حراست میں ہے, آپ ایک فیملی ممبر کے طور پر اس واقعے کے بارے میں کیا کہنا چاہیں گے؟
ہم تو یہ کہنا چاہ رہے ہیں کہ پولیس والے جو ہے ہر جگہ میں یہ غلط کام کر رہے ہیں. ابھی تک نہ کچھ انصاف کا ملا ہے. کتنے بار درخواست افضل نے دی کہ میرے لیے خطرہ ہے, میرے خاندان کو خطرہ ہے, اس کے باوجود پھر بھی پولیس اس کے خلاف کرنے کو ہر وقت تیار تھی.
جی احسان داور صاحب اس بارے, جی جی آپ بات کمپلیٹ کیجیے. گل نظر صاحب
جی تو میں اس حوالے سے بات کر رہا تھا کہ افضل کو قتل کر دیا گیا ہے اور دوسرا ہمارا جو بانج جو افضل کے ساتھ تھا اس کو گرفتار کر کے پولیس والے یہ کہہ رہے تھے کہ افضل کو بھی اس نے قتل کیا ہے اور جو تین زخمی تھے وہ بھی اس نے قتل کیا ہے, مطلب سارے کیس جو ہے اس پر ڈال رہے تھے.
ٹھیک, بتائیے گا احسن داوڑ صاحب کے ان کے بھائی کہہ رہے ہیں افضل کو استانی کے گلنظر اس وقت لائن پہ ہیں, وہ ہمیں بتا رہے ہیں کہ انہوں نے پولیس کو آگاہ کیا تھا کہ ان کی جان کو خطرہ ہے, اس کے بعد بھی ان کو سیکیورٹی فراہم نہیں کی گئی, پولیس اس بارے میں کیا کہتی ہے؟
جی شہناز, میری بات ہوئی ہے جو پولیس کے حکام ہیں ان سے بات ہوئی ہے, ان کا موقف تو یہ ہے کہ ہم ہر کسی کو جو بھی شہری ہیں ہم سب کے لیے موجود ہیں اور ان کو حفاظت فراہم کرنا اپنی ڈیوٹی سمجھتے ہیں, لیکن دوسری جانب پھر کل شام ہی کو افضل کوستانی نے اس حملے سے تھوڑی دیر پہلے ان کی ایک ویڈیو سوشل میڈیا پہ وہ چلی تھی جس میں افضل کوستانی کہہ رہے تھے کہ یعنی کل ہی کے دن مرنے سے پہلے وہ پولیس اسٹیشن گئے, ان سے مطالبہ کیا یا درخواست کی کہ ان کو حفاظت فراہم کی جائے, ان کو خطرات ہیں. اور چونکہ یہ بھی میں ساتھ ساتھ بتاتا چلوں کہ افضل کوستانی ارتباط آئے تھے اس وجہ سے
اور صحافیوں کو بھی انہوں نے یہ بتایا تھا. بہت شکریہ احسان داوڑ صاحب, ٹائم کم ہے, روکنا چاہوں گی. اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
بھارت اور پاکستان کے درمیان یہ کشیدگی پہلی مرتبہ پیدا نہیں ہوئی. یہی وجہ ہے کہ اس مرتبہ اگرچہ دونوں ملک ہی جنگ نہیں چاہتے تھے مگر اس آگ کو ٹھنڈا کرنے میں زیادہ کردار پاکستان کی قیادت نے ادا کیا. ہمیشہ کی طرح آج بھی کشمیر کا مسئلہ دونوں ملکوں میں وجہ نزاع ہے. بھارت کے زیر انتظام کشمیر میں دہشت گردی کا واقعہ بھارتی فورسز کی جانی نقصان کا باعث بنا, ذمہ داری کالعدم تنظیم جیش محمد نے قبول کی اور بھارت نے ایسی تنظیموں کی سرپرستی کا الزام پاکستان پر لگایا. پاکستان نے اس الزام کی تردید کرتے ہوئے بھارت سے ثبوت کا مطالبہ کیا تاکہ ذمہ داروں کے خلاف کارروائی کی جا سکے. اسی دوران ابوظہبی میں اسلامی تعاون کی تنظیم او آئی سی کا دو روزہ اجلاس ہوا جس میں بھارت کو بھی مدعو کیا گیا. بھارت میں کانگریس کے قومی ترجمان اور تجزیہ کار اجے کمار کہتے ہیں,
او آئی سی نے اس بار ایک اچھی بھومکا نبھائی, بھارت کو آمنترت کیا اور آپ کو جیسا کہ معلوم ہے کہ بھارت دنیا میں سب وہ ملک ہے جہاں سب سے زیادہ اسلام کو ماننے والے لوگ رہتے ہیں.
بعد ازاں او آئی سی کے اعلامیے میں بھارت کے زیر انتظام کشمیر میں انسانی حقوق کی خلاف ورزیوں پر توجہ دلائی گئی اور عالمی برادری کو احساس دلایا گیا کہ وہ کشمیر سے متعلق اقوام متحدہ کی سلامتی کونسل کی قراردادوں پر عمل درآمد کے لیے اپنی ذمہ داری پوری کرے. بھارت نے اس اعلامیے کو یہ کہہ کر مسترد کر دیا کہ کشمیر کے بارے میں وہ اپنے اس موقف پر قائم ہے کہ کشمیر اس کا اٹوٹ انگ ہے اور یہ بھارت کا اندرونی معاملہ ہے. اجے کمار بھی اسی موقف پر زور دیتے ہوئے کہتے ہیں,
کشمیر کے حالات تبھی سدھریں گے جب کشمیر جو بھارت کا ابھیواج اور ابھیواج انگ ہے وہ بھارت کو سونپ دیا جائے.
تام سری نگر میں ممتاز سیاسی تجزیہ کار پروفیسر نور احمد بابا کہتے ہیں کہ پاکستان اور بھارت کے درمیان کشیدگی میں سب سے زیادہ نقصان کشمیریوں ہی کا ہوتا ہے.
اور ابھی جو سرحدوں پر جو تنازع ہو رہا ہے, گولی باری ہو رہی ہے, اس میں بھی زیادہ کشمیری مر, اور ابھی جب یہ ٹینشن بڑھ رہے ہیں کشمیر میں جو زیادہ سختیاں ہو رہی ہیں اس میں پولیٹیکل پارٹیز وغیرہ کو بھی بین کیا جا رہا ہے. یہ ہے نیچرلی کیونکہ گلوبل اٹینشن آج کل سب کانٹیننٹ پر ہے تو اس میں کشمیر پر توجہ ہونا تو لازمی بات ہے.
بھارت کی معروف مصنفہ ارون دھاتی رائے نے اپنے ایک مضمون میں لکھا کہ اس سارے عمل میں بھارت نے کشمیر کے تنازع کو بین الاقوامی حیثیت دے دی ہے. اس بارے میں اوٹاوا یونیورسٹی میں نیشنل سیکیورٹی اور خارجہ پالیسی کے پروفیسر اور مشرق وسطی اور جنوبی ایشیا کے امور کے ماہر کامران بخاری کہتے ہیں کہ یہ پہلا موقع ہے کہ پاکستان اور بھارت کی فورسز ایک دوسرے کے خلاف حرکت میں آئیں اور بین الاقوامی میڈیا کی توجہ بھی اس جانب مبذول ہوئی.
بہت سارے مغربی جریدے اور مغربی جو جرنلسٹ اور اینلسٹ ہیں انہوں نے یہ ضروری سمجھا کہ کشمیر کو بہتر طریقے سے سمجھا جائے اور صرف کراس بارڈر ٹیررزم کے لینس سے نہ دیکھا جائے. کشمیر کی جو انڈیجنس سٹرگل ہے جہاں پر مطلب ٹینز آف تھاؤزنڈز آف پیپل جو ہیں جو کہ اس جدوجہد میں شرکت کر رہے ہیں ان کی جو صورت حال ہے وہ سامنے آئی ہے اور یہ ایک نیا پروسیس شروع ہوا ہے ایٹ لیسٹ جرنلسٹک اور اینالیٹیکل لیول پر.
ولسن سینٹر کے سابق اسکالر اور ممتاز تجزیہ کار زاہد حسین کہتے ہیں کہ پاکستان اور بھارت کے درمیان کشیدگی کے نتیجے میں توجہ دو بڑے مسئلوں کی جانب مبذول ہوئی، ایک دہشت گردی اور دوسرے کشمیر. ان کے مطابق یہ مسئلے دونوں ملکوں کے درمیان تنازع کی بنیاد ہیں.
اس واقعے کے بعد جو ہے جو چیزیں بحث میں آئی ہیں انٹرنیشنل میڈیا میں، اس میں کشمیر پہ بہت جو چیزیں تھیں وہ ابھر کے سامنے آئی ہیں. میں نیو یارک ٹائمس کے پچھلے ایک ہفتے میں پڑھ رہا تھا، تقریباً پانچ یا چھ ایسے آرٹیکل آئے جس میں پورا جو ہے وہ اس میں کشمیر کے مسئلے کا ذکر ہے. میں اس کو انٹرنیشنلائز اس طرح سے نہیں کہوں گا، لیکن دوبارہ جو ہے وہ ایک لحاظ سے انٹرنیشنل فوکس میں آیا ہے.
لیکن یو ایس انسٹیٹیوٹ آف پیس میں ایشیا سینٹر کے صدر معید یوسف کہتے ہیں کہ بھارت اور پاکستان کے درمیان جب بھی کشیدگی پیدا ہوتی ہے کشمیر کا مسئلہ بھی اجاگر ہوتا ہے، لیکن اہم بات یہ ہے کہ ان حالات کو اجاگر کیا جائے جن کا سامنا کشمیری کر رہے ہیں.
فوکس اس پہ ہونا چاہیے کہ جو ہو رہا ہے انسانی طور پہ وہ غلط ہے کشمیر میں، اس کی بات کریں اور جہاں تک ہو سکے ہندوستان اور پاکستان مل کے یہ کوشش کریں کہ کسی قسم کا کوئی دہشت گردی کا واقعہ جو ہے وہ نہیں ہونا چاہیے، نہ اس طرف نہ اس طرف.
وحید یوسف اور کامران بخاری سمیت دیگر ماہرین بھی تسلیم کرتے ہیں کہ کشمیر کا مسئلہ شہ سرخیوں کا موضوع بننے سے کوئی نتائج حاصل نہیں ہوں گے، پرامن حل بات چیت ہی سے ممکن ہے. مدثر منظر، وائس آف امریکہ، واشنگٹن.